نے فرمایا وَإِذَا رَآكَ الَّذِينَ كَفَرُوا، وَإِذَا رَآكَ، جب یہ آپ کو دیکھتے ہیں، کس کو؟ رسول اللہ صلی اللہ علیہ وسلم کو. اور یہ ظالم اہل مکہ جب رسول اللہ صلی اللہ علیہ وسلم کو دیکھتے تھے، یہ ظالم کیوں تھے؟ الَّذِينَ كَفَرُوا، کہ انہوں نے کفر کیا، انہوں نے انکار کیا توحید کا، رسالت کا، قرآن کا، آخرت کا. اور جب یہ انکار کرنے والے رسول اللہ صلی اللہ علیہ وسلم کو دیکھتے تو کیا کرتے؟ اِن يَتَّخِذُونَكَ إِلَّا هُزُوًا، تو یہ پکڑ لیتے ہیں تجھے نہیں مگر مذاق، تو تمہارا مذاق بنا لیتے ہیں. اللہ رب العزت اپنے پیارے رسول صلی اللہ علیہ وسلم کو تسلی دے رہے ہیں، ان کو سمجھا رہے ہیں، ان کو بتا رہے ہیں کہ یہ لوگ جو ہیں یہ آپ کا مذاق اڑاتے ہیں. کس طرح کہتے ہیں احاذ الذی یذکر آلہتکم، کہ کیا یہ ہے وہ شخص جو تمہارے خداؤں کا ذکر کیا کرتا ہے؟ احاذ الذی، کیا یہ ہے وہ شخص جو تمہارے خداؤں کا برائی سے ذکر کرتا ہے؟ اصل میں یہاں پر جو ہے وہ کیا بات بتائی جا رہی ہے، اللہ رب العزت ابو جہل اور دیگر جو مشرکین قریش تھے جو نبی صلی اللہ علیہ وسلم اور آپ کی دعوت کا مذاق اڑاتے تھے، جن کو رسول اللہ کے مرتبے کا اور آپ کے مقام کا کچھ بھی اندازہ نہیں تھا، اور وہ اپنی گفتگو سے جو آپ کو بہت تکلیف دیتے تھے، اس آیت میں اللہ نے اس کا اظہار کیا ہے. سورۃ الفرقان آیت 41 میں بھی اللہ تعالیٰ فرماتے ہیں وَإِذَا رَأَوْكَ إِن يَتَّخِذُونَكَ إِلَّا هُزُوًا احاذ الذی بعث اللہ رسولا، وہاں پہ اللہ رب العزت فرماتے ہیں، وہ کہتے ہیں تمہیں جب کبھی دیکھتے ہیں تو تم سے مسخرہ پن کرنے لگتے ہیں، کیا یہی ہے وہ شخص جسے اللہ نے اپنا رسول بنا کر بھیجا ہے؟ تو یہ جو جملہ ہے نا، یہ ان کی ذہنیت کی عکاسی کرتا ہے کہ احاذ الذی یذکر آلہتکم، کہ کیا یہ ہے وہ رسول، کیا یہ ہے وہ شخص جو ہے وہ آپ کے بتوں کا، اہل مکہ اپنے باقی لوگوں کو کہتے تھے کہ تمہارے بتوں کا یہ شخص جو ہے وہ مذاق اڑاتا ہے. اس کا مطلب کیا ہے کہ وہ رسول اللہ صلی اللہ علیہ وسلم کو حقیر سمجھتے تھے، رسول اللہ کی عزت نہیں کرتے تھے، اور کہتے تھے کہ یعنی یہ تو اس قابل ہی نہیں تھا کہ جن کو رسول بنا کر بھیجا جاتا، اور الٹا یہ کہ یہ اب ہمارے بتوں کو جو ہے وہ برا بھلا کہتے ہیں، ہے نا. تو یہاں پر جو بات بتائی جا رہی ہے، یہ جو یذکروا آلہتکم، اس کا مطلب کیا ہے کہ عوام کو وہ بھڑکاتے تھے. کیا کہتے تھے؟ کہ یہ تمہارے معبودوں کو برا بھلا کہتا ہے، تمہارے بتوں کی حجم کرتا ہے، ہے نا، بتوں کی برائی کرتا ہے. آپ کہتے تھے نا کہ یہ بت جو ہے سنتے نہیں ہیں، دیکھتے نہیں ہیں، نقصان نہیں پہنچا سکتے، حتیٰ کہ اگر ان کے اوپر ایک مکھی بھی بیٹھ جائے تو اس کو اڑا نہیں سکتے. قرآن میں جو پیغام ملتا تھا آپ آگے دیتے تھے، تو کہتے تھے یہ کیا یہ ہے وہ شخص، یعنی اس کی یہ جرأت اور خود اس کا حال، اور یہ پھر بتوں کو برا بھلا کہتا ہے. تو گویا کہ مٹی کی مورتوں کے لیے غیرت مندی ہے ان لوگوں کے اندر، اور اس طرح وہ رسول اللہ کا مذاق اڑاتے تھے. وَهُمْ بِذِكْرِ الرَّحْمَنِ هُمْ كَافِرُونَ، اور ان کا اپنا حال کیا تھا کہ رحمان کے ذکر سے وہ منکر تھے، یعنی اپنے بتوں کی جو مخالفت انہیں اتنی ناگوار تھی کہ بدلہ لینے کے لیے رسول اللہ کا مذاق اڑاتے، اور اپنے حال پر ان کو شرم نہیں آتی تھی کہ اللہ کا، رحمان کا وہ انکار کرتے تھے، یعنی خدائے رحمان کے لیے بے غیرتی اور مٹی کی مورتیوں کے لیے غیرت مندی. اور ویسے بھی رحمان جو تھی، اللہ کا یہ نام جو رحمان تھا نا، وہ ان کو پسند نہیں تھا. اور یہاں پہ کیا بات ہے کہ اپنے اندر ان کے اندر بڑی جو تھی وہ غیرت تھی، اور حالانکہ اللہ رحمان تھا، اللہ تعالی چاہتا تھا کہ ان کو جو ہے وہ بچا سکے عذاب سے، اس لیے اللہ نے رسول بھیجا. لیکن اہل مکہ جو تھے وہ کیا کرتے رہے؟ رحمان کا انکار ہی کرتے رہے. تو اللہ رب العزت جو ہیں وہ ان کا حال، ان کا عمل اور ان کا رویہ جو ہے وہ آیت نمبر 36 میں کھول کر بیان کر رہے ہیں. اور ساتھ ہی کیا کہتے ہیں، خلق الانسان من عجل، انسان جلد باز مخلوق ہے. सऊरी कुम एयाती फला तस्ता जिलून। अभी मैं तुमको अपनी निशानियां दिखाई देता हूं, जल्दी ना मचाओ। यहां पर खुलिकल इंसान मिन अजल जो है, यहाँ पे ये अल्लाह रब्बुल इज्जत ने फरमाया, और इसके मानी क्या है कि इंसान जो है वो जल्दबाज वाकया हुआ है। मतलब क्या है इसका कि अहले मक्का जो थे वो ये कहते थे कि अल्लाह रब्बुल इज्जत जो है, जब हम अल्लाह का इनकार कर रहे हैं, हम रसूल का इनकार कर रहे हैं, तो अल्लाह ताला फिर हम पर जो है वो अजाब क्यों नहीं भेज देता। मता हाजल वादो इनको तुम सादिकीन, कहाँ है वो अजाब जिसका तुम दावा करते हो, जो तुम्हें जिससे तुम हमें जो है वो डराते हो, तो अजाब हम पर जल्दी से जो है वो आ क्यों नहीं जाता। बार बार वो इस बात का जो था वो मुतालबा करते थे। और इंसान का जल्दबाज होना, इसका क्या मतलब है? तो यहां पर भी अजल का लफ्ज इस्तेमाल हुआ है, और अजल उजलत से है, जल्दी के मानी में। किसी हकीकत को, किसी चीज को उसके वक्त से पहले तलब करना। गाय के बच्चे को भी जो बछड़ा होता है उसको क्या कहते हैं? हाँ, एजल। तो इसका मतलब क्या है कि वो जल्दी करता है माँ के पास जाने में, रस्सी तोड़ा कर उससे वो दूध जाकर पीना चाहता है, जल्दी करता है, तो उसको भी इज्ल कहा जाता है। ये जो सिफ्त है ना कि किसी चीज को, किसी हकीकत को उसके वक्त से पहले तलब करना, ये क्या है? ये नापसंदीदा सिफ्त है। कुरान करीम में दूसरी जगह भी इंसान की इस कमजोरी को जो है वो बयान किया गया है, वकान अल इंसान अजूला, कि इंसान बड़ा जल्दबाज है। अब आप देखें कि मूसा अलैहिस्सलाम कोहे तूर पर अपनी कौम से आगे बढ़कर जब अल्लाह ताला की बारगाह में हाजिर हुए, तो वहां भी इस उजलत की वजह से आप पर जो है वो अताब नाजिल हुआ। इसी तरह यानी ये उजलत जो है वो, ये तो पसंदीदा नहीं है कि इंसान जो है वो जल्दी करे, जल्दबाजी करे। जैसे अल्लाह रब्बुल इज्जत ने जो खुलिकल इंसान हूं मिन अजल फरमाया, ये तो पसंदीदा नहीं है, लेकिन एक उजलत ऐसी है जो पसंदीदा भी है। वो कौन सी है? फस्तबिकुल खैरात, नेकियों में सबकत ले जाओ, ये अल्लाह ताला पसंद करते हैं। फल यतनाफसिल मुतनाफिसून, पर सबकत ले जाने वालों को नेकी में सबकत जो है वो ले जानी चाहिए, यानी नेक काम, नेक अमल, उसमें देर नहीं करनी चाहिए, उसमें जल्दी करनी चाहिए। कहीं ऐसा ना हो कि फिर मोहलत ही बाकी ना रहे, कहीं ऐसा ना हो कि नेकी का वक्त ही खत्म हो जाए। उसको नेकी के काम में जल्दबाजी को अल्लाह ताला पसंद करते हैं। वो वक्त से पहले किसी चीज की तलब नहीं है, बल्कि वक्त पर ज्यादा नेकियां करने की कोशिश है कि ज्यादा नेकियां करना। खैरात कर रहे हैं, नमाजें पढ़ रहे हैं, अच्छे काम कर रहे हैं, तो ये जो है मुसारियत और मुसाबकत फिल खैरात जो है ये नापसंदीदा नहीं है। लेकिन जो है वो वैसे जल्दबाजी करना जो है, अब जल्दी अजाब क्यों नहीं आता, तो वो अपनी मोहलत को खत्म करने की बात करते थे ना। अल्लाह ताला ने तो उनको मोहलत दी हुई है, और अगर वो उस मोहलत से फायदा उठाएं तो हो सकता है कि वो नेक ही बन जाए। लेकिन इंसान की जो जल्दबाजी की ख्वाहिश है, यहाँ पे अल्लाह ताला उसका जवाब दे रहे हैं कि अहले मक्का, अगर तुम आयात का इनकार करोगे, अगर तुम रसूल का इनकार करोगे, तो तुम पर अल्लाह का अजाब आएगा। और तुम ये क्यों कहते हो कि वो अजाब जल्दी क्यों नहीं आता? इसलिए कि अल्लाह ने उसके लिए एक वक्त जो है वो मुकर्रर कर रखा है, और जब तक वो निशानियां पूरी नहीं हो जाएंगी, जब तक वो मोहलत खत्म नहीं हो जाएगी, उस वक्त तक अल्लाह ताला जो है वो अजाब नाजिल नहीं करेगा। ये इसीलिए फरमाया सऊरीकुम एयाती फला तस्ताजिलून, अभी मैं तुमको अपनी निशानियां दिखाई देता हूँ, जल्दी ना मचाओ। इससे क्या मुराद है कि अभी मैं तुमको अपनी निशानियां दिखाई देता हूँ, जल्दी ना मचाओ? इसके मानी ये हैं कि निशानियों से मुराद एक तो है अजाब इलाही, कि जल्दी अजाब आ जाएगा। दूसरे मानी है कयामत, जल्दी कयामत आ जाएगी, फिर पता चल जाएगा मेरी निशानियों का। तीसरे मानी है जहन्नुम, है ना, कि जहन्नुम का जब ईंधन बनोगे फिर पता चलेगा तुम्हें। आज तो दनदनाते फिरते हो ना, اس آیت میں جو ان کے اعتراضات تھے اللہ تعالیٰ نے اس کا جو ہے وہ جواب دیا ہے. اور اس سے کیا بات پتہ چلتی ہے کہ کبھی بھی کسی چیز میں جو ہے نا وہ جلدی نہیں کرنی چاہیے, اور جو ہے وہ رات کتنی ہی لمبی کیوں نہ ہو, رات کتنی ہی کالی کیوں نہ ہو, رات کتنی ہی سخت کیوں نہ ہو, کوئی بھی آزمائش مصیبت کتنی شدید کیوں نہ ہو, لیکن آخر اس کا ایک اینڈ ہے. اس لیے کہ ہر رات کی پھر صبح ہو جاتی ہے, ہر جو مشکل ہے پھر اس کے بعد کیا ہے, ان مع العسر یسرا, ہے نا. تو یہاں پہ بھی کیا کہا جا رہا ہے, فلا تستعجلوا, اجلت مت مانگو, جلدی نہیں کرو. ما یقولون متى هذا الوعد ان کنتم صادقین, اور وہ کیا کہتے تھے کہ لوگ کہتے تھے آخر یہ دھمکی آخر پوری کب ہوگی اگر تم سچے ہو. لو يعلم الذين كفروا حين لا يكفون عن وجوههم النار ولا عن ظهورهم ولا هم ينصرون. اللہ رب العزت فرماتے ہیں کاش ان لوگوں کو علم ہوتا جنہوں نے کفر کیا, کہ آج یہ کہتے ہیں نا کہ عذاب کیوں نہیں آتا, آج یہ کہتے ہیں کہ وعدہ کب پورا ہوگا قیامت کا, اور انہیں بھول گیا اس بات, یہ بات بھول گئی اور انہیں احساس ہی نہیں ہے کہ جن لوگوں نے کفر کیا کہ ہینا, کہ اس وقت جب وہ اچانک مصیبت آ جائے گی تو ہوگا کیا, لا یکفون عن وجوہم النار, یہ نہ تو اپنے منہ آگ سے بچا سکیں گے, لا یکفون, یہ روک نہیں سکیں گے, جیسے ہتھیلی سے روکا جاتا ہے نا, تو یہ بچا نہیں سکیں گے کس کو, ان وجوہم, اپنے چہروں کو کہاں سے بچا نہیں سکیں گے, ان نارا, آگ سے, ولا ان ظہورہم, اور نہ ہی اپنی پیٹھوں کو بچا سکیں گے, ولا ہم ینصرون, اور نہ ہی ان کو کہیں سے مدد مل سکے گی. تو یہاں پہ جہنم کی ہیبت ناکیاں, اس کی ہولناکیاں بیان کی جا رہی ہیں. سورت زمر آیت 16 میں اللہ تعالیٰ فرمایا, اللہ تعالیٰ نے فرمایا, لہم من فوقہم, ان کے اوپر سے بھی کیا ہے, زلال من الناری, آگ کے شولے ہیں, آگ کے سائے ہیں, ومن تحتہم زلل, اور ان کے نیچے سے بھی آگ کے سائبان ہیں, اوپر بھی اور نیچے بھی. آپ ذرا تصور کریں. سورت آراف آیت 41 میں فرمایا, لہم من جہنم مہاد ومن فوقہم غواش, ان کے لیے دوزخ کی آگ کا بچھونا ہے اور ان کے اوپر اس کا اوڑھنا. اتنا شدید ہے جہنم کا عذاب, اوپر سے بھی نیچے سے بھی, اوڑھنے کے لیے بھی اور بچھونے کے لیے بھی, اور پھر یہ لوگ جو ہے یہ اللہ کے عذاب کا جو ہے وہ مطالبہ کرتے ہیں. تو کیا بتایا جا رہا ہے کہ جب جہنم کا عذاب سامنے آ جائے گا, جب قیامت آ جائے گی, پھر کیا ہوگا, تو وہ عذاب صرف سامنے سے نہیں آئے گا, صرف آگے سے نہیں آئے گا, وہ پیچھے سے بھی آئے گا, وہ نیچے سے بھی آئے گا, وہ دائیں سے بھی آئے گا, وہ بائیں سے بھی آئے گا, وہ اوپر سے بھی آئے گا. گویا کہ آگ ہوگی جو کہ انسان کو گھیرے ہوئے ہوگی, اور انسان کو اپنے بچاؤ کی کوئی شکل اور کوئی صورت جو ہے وہ اس وقت ان کو نظر نہیں آئے گی. تو یہاں پر اللہ تعالیٰ نے جو ہے وہ ان کی عذاب کی ہولناکی اور حسرت کو بیان کیا ہے کہ کس طرح آگ انسان کو چاروں طرف سے گھیر لے گی. اور جب وہ آگ گھیرے گی تو آپ دیکھیں کہ یہاں پہ بھی سب سے نازک جسم کا حصہ کون سا ہے, چہرے, ہے نا, اور فوراً چہرہ جو ہے وہ سن برنڈ, فوراً وہ ہوتا ہے, اور انسان اس کو بچانا چاہتا ہے. تو اللہ تعالیٰ فرما رہے ہیں کہ اپنے منہ آگ سے نہ بچا سکیں گے, اور صرف منہ ہی نہیں پیٹھے بھی نہیں بچا سکیں گے, یعنی گویا کہ نہ فرنٹ نہ بیک, نہ اوپر نہ نیچے, یہ بچا نہیں سکیں گے. اور دوسری بات کہی کہ جب انسان بڑی مصیبت میں ہوتا ہے, بڑی پریشانی میں ہوتا ہے, تو اس وقت وہ چاہتا ہے کہ اس کے بچے اس کے کام آ جائیں, بادشاہ ہے تو اس کی فوج اس کے کام آ جائے, ہے نا, جو کوئی بھی کسی جگہ کا آقا ہے, مالک ہے, تو اس کے نوکر چاکر اس کے کام آ جائیں. لیکن یہاں پہ اللہ رب العزت اعلان کر رہے ہیں کہ اب ان پر جو ہے وہ کوئی ان کو مدد نہیں مل سکتی, और अहले मक्का को अपने माबूदों पर बड़ा नाज था, है ना। तो अल्लाह ताला कह रहे हैं कि वला हुम युनसरून, उनको कोई मदद नहीं मिलेगी, बल तातीहिम बख्तातन, बल्कि ये अचानक मुसीबत इन पर आएगी। ये कौन सी मुसीबत है? कयामत की मुसीबत। फतबहतुहुम, फिर यकायक अचानक यक लख्त इनको दबोच लेगी। फतबहतुहुम, फिर इनको जो है वो क्या कर देगी, हैरान कर देगी, इनको बिल्कुल ही जो है वो हक्का बक्का कर देगी, इन्हें कुछ सुझाई नहीं देगा कि अब क्या करें। बाज़ औक़ात परेशानी होती है ना, सब पता होता है कि फर्स्ट एड कैसे दी जाती है। आग लगी किसी के घर, तो कहने लगी कि ऐसे परेशान थे कि कुछ पता ही नहीं चला। किसी के घर में जो है कोई बीमार हुआ, हार्ट अटैक हुआ, तो कहा कि पता ही नहीं चला कि 911 कॉल करें ना, अकल ने काम ही नहीं किया। इतनी परेशानी थी कि समझ में खून बह रहा है, बहता चला गया। तो जब एक्सीडेंट होता है, खुदा ना खास्ता कोई भी दुनिया में मुसीबत आती है, पता ही नहीं चलता अब क्या करें ना, हाथ पांव फूल जाते हैं, इंसान परेशान मदहोश होता है। उस मुसीबत का नशा ही ऐसा होता है कि उसको मदहोश कर देता है। यहां पे भी उस चीज की तरफ मतवजो किया जा रहा है, बलतातीहिम बख्ततन फतबहतुहुम, जब वो मुसीबत अचानक आएगी तो इन्हें इस तरह मबहूत कर देगी, हक्का बक्का कर देगी, फला यस्ततीउना, कि ये ना तो इसको दफा कर सकेंगे, फला यस्ततीउना, इनको ताकत नहीं होगी इनके पास रद्दहा, कि इसको दूर कर सकें, दफा कर सकें। वला हुम युनज़रून, और ना इनको लम्हा भर की भी मोहलत मिल सकेगी। तो जब इंसान अपनी मौत देखेगा तो तमन्ना करेगा कि काश कि उसको थोड़ी सी मोहलत मिल जाए। जब वो उसका हिसाब किताब होगा, उसके नामा अमाल उसके सामने आएंगे, तो उस वक्त इंसान ये चाहेगा कि काश कि उसको दुनिया में एक दफा भेज दिया जाए, ताकि वो अपनी थोड़ी सी तैयारी कर लेना। तो अल्लाह ताला कह रहे हैं कि ये कयामत का वक्त किसी को मालूम नहीं है, कब आएगा, कैसे आएगा, किस वक्त आएगा। इस वजह से ये ना पूछो कि वो कब आएगी, तुम कहते हो मता हाजल वादु इन कुंतुम सादिकीन, ये मत पूछो, क्योंकि वो वक्त अचानक आएगा, कयामत अचानक आ धमकेगी। उस वक्त तो ये मौका ही नहीं होगा कि उसको दफा किया जा सके, या फिर ये कि कोई मोहलत जरा बराबर की भी मिल सके, कि कोई जो है वो जरा हिसाब किताब क्लियर कर ले, कोई वसीयत कर ले। कोई अभी एक जो डेथ हुई, माँ फौत हो गई, तीन डॉक्टर थे घर में, और डॉक्टर बेटी कह रही थी कि हमारी माँ ने कोई वसीयत भी नहीं की, कोई बात भी नहीं की, अंदाजा ही नहीं था कि हमारी माँ दुनिया से चली जाएगी ना। बाजू का जाहिरी तौर पर ऐसे नजर आने लगता है ना, नहीं बस एक डर तो था, और असल में क्या है कि वो मौत का वक्त था ना। तो माफी मांगने का, कर्जे अदा करने का, नमाजें पढ़ने का, रूठों को मनाने का, सिला रहमी करने का, अपने जो गुनाहों की गठरियां हैं उनसे आजाद होने का, तौबा इस्तगफार करने का कोई लम्हा नहीं मिलता, कोई मौका नहीं मिलता। वला हुम युनज़रून, फिर जो है कुछ भी जो है वो मौका नहीं मिलता। वला कद इस्तुज़िया बिरुसुलिन मिन क़ब्लिका, और तहकीक इससे पहले भी रसूलों का मजाक उड़ाया जा चुका। फहाका, फिर उन्हें घेर लिया गया, बिल्लज़ीना, उन लोगों को जिन्होंने सखरू मजाक किया था, मिनहुम मा कानू बिही यस्तहज़िऊन, तो जिस चीज का वो मजाक उड़ाते थे उसी के अंदर वो आ गए, उसी चीज के फेर में आ गए। तो उससे पहले रसूलों के साथ ही हंसी मजाक किया करते थे। सिर्फ आज आपके साथ अहले मक्का मजाक नहीं कर रहे, जितने भी मेरे रसूल आए उनकी कौमों ने उनके साथ मजाक ही उड़ाया। फिर हुआ क्या, फहाका, फिर उल्टी पड़ गई, फिर घेर लिया, बिल्लादीना, उन्हीं हंसी करने वालों को, सखेरु मिनहुम, उनमें से जिन्होंने मजाक उड़ाया था, मां कानू में ही यस्ताजे उन, जिसकी वो हंसी उड़ाया करते थे। तो रसूल अल्लाह को तसल्ली दी जा रही है कि ये कोई नई बात नहीं है कि अहले मक्का आपका मजाक उड़ा रहे हैं। जब पहली कौमों ने मजाक उड़ाया तो क्या हुआ कि बिल आखिर वो अजाब इन पर उलट पड़ा, और अजाब ने इनको घेर लिया जो मजाक उड़ाते थे। एक और जगह सूरत अलनाम आयत 34 में अल्लाह रब्बुल इज्जत फरमाते हैं, वला कद कुज्जिबत रुसुलु मिन क़ब्लिका, कि तुमसे पहले भी रसूलों का मजाक उड़ाया जा चुका, फसबरू अला मा कुज्जिबू, तो उन्होंने क्या किया कि उन्होंने जो तकलीफें उन्हें दी गई थी रसूलों को, जो तकलीफें मिली उस पर उन्होंने सबर किया। फिर क्या हुआ? फसबरु अला मा कुज़्ज़बु व उज़ु हत्ता अताहुम नसरुना, फिर यहां तक के हमारी मदद इनके पास जो है वो आ गई। तो काफरों को डरावा है, उनके लिए वईद है, रसूल अल्लाह के लिए तसल्ली है। ये आयत कुल कह दीजिए मैं यकलाकुम बिललैली वन्नहारी मिनर रहमान, इनसे पूछो, इनसे कहो मन कौन है यकलाकुम जो तुम्हारी निगहबानी करे, जो तुम्हें रहमान से बचा सकता हो, जो तुम्हारी हिफाजत करता हो और मुस्तकिल करता रहे, बिललैली वन्नहारी रात को या दिन को, मिनर रहमानी रहमान से। यहाँ पे सवाल रखा है मुनकरीन के सामने कि कौन है जो रात को अल्लाह का जब जबरदस्त हाथ तुम पर आ पड़े तो उससे तुम्हें कौन बचाता है, या फिर अचानक दिन को अल्लाह का अजाब तुम पर आ जाए इससे तुम्हें कौन हिफाजत में रखता है? क्या है कोई रहमान के सिवा कोई तुम्हारा माबूद है जो तुम्हारी हिफाजत करता है? बल हुम अन जिक्र रब्बिहिम मुरिदून, अल्लाह ताला पूछ रहे हैं क्या ये अपने रब की नसीहत से मुंह मोड़ रहे हैं, ये फिर भी अपने रब को पहचानते नहीं हैं, क्या अल्लाह के सिवा कोई और है जो अजाब इलाही से तुम्हें बचा सके, फिर ये अपने रब से क्यों मुंह मोड़ते हैं, फिर ये अपने रब से जो है वो क्यों मुनकिर होते हैं? इन्होंने रात या दिन को अल्लाह के अजाब से बचने के लिए क्या इंतजाम किया है? अम लहुम आलिहतुन, क्या इनके पास माबूद है, इनके आलिहतुन क्या इनके खुदा हैं, कम ना हूं मिन दूनिना जो इनको बचा सकें हमसे, यानी कम ना हूं मिन दूनिना हमारे सिवा जो इनको बचा सके रात या दिन के ऊपर, रात या दिन के वक्त अल्लाह इनको अगर अपने अजाब में भेजना, इन पर अल्लाह अपना अजाब भेजना चाहे तो इनको कौन बचा सकता है? अगर आसमान से, जमीन से, रात से, दिन से, किसी वक्त भी अल्लाह ताला इन पर कोई अपना अजाब भेजना चाहे तो अल्लाह ताला पूछ रहे हैं कि कोई है जो इनकी मदद कर सके। और यहां पर जो है वो बताया जा रहा है कि इनके माबूद भी ऐसे नहीं हैं जो हमारे मुकाबले में इनकी मदद कर सकें। अम लहुम आलिहातुन तमनाउ मिन दूनिना, हमारे सिवाय इनके माबूद ऐसे तो नहीं है जो मदद कर सके। और माबूदों की बेबसी को ऐसे वाजे किया जा रहा है कि ला यस्ततीउना नसरा, ला यस्ततीउना नसरा अनफुसहिम वला हुम मिन्ना युसहबून, इनके अंदर ये ताकत ही नहीं है कि ये खुद अपनी मदद कर सकें। कौन? आलिहातुन इनके माबूद, वला हुम मिन्ना युसहबून और ना इनको हमारी सोहबत हासिल है, यानी हमारी ताईद भी तो इनको हासिल नहीं है ना। क्या मतलब है इसका कि ये ऐसे इनके माबूद भी बेबस हैं और ये खुद भी मजबूर हैं? इसका मतलब ये है कि ये खुद अपनी मदद नहीं कर सकते, अल्लाह के अजाब से बचने पर कादिर नहीं है, फिर इनकी माबूदों की तरफ से भी इनकी मदद नहीं हो सकती कि इन्हें जो है वो अल्लाह के अजाब से बचा सके, और अल्लाह वैसे इनसे नाराज है तो अल्लाह की सोहबत भी इनको कोई हासिल ही नहीं है ताकि अल्लाह इनको जो है वो बचा सके। तो बुतों की बेबसी जो है उसको वाजे किया जा रहा है कि मुशरिकीन को जो दुनिया में ऐशो इशरत हासिल है वो भी अल्लाह की तरफ से है, और अगर अल्लाह हिलाक करना चाहे तो कोई बचा नहीं सकता, है ना। तो नेमतें मिलने की वजह से अहले मक्का को, मुशरिकीन को इस धोखे में नहीं होना चाहिए कि अब उन पर कोई मुसीबत ही नहीं आ सकती, ये इनकी खुशफहमी जो है वो दूर हो जानी चाहिए क्योंकि अब इनकी बारी है, जल्दी इन पर अल्लाह का अजाब जो है वो आ सकता है। और वो अजाब किस शख्स किस हालत में आ सकता है, या तो कयामत आ जाए और या इनकी मोहलत अमल छीन ली जाए, या वैसे ही इस्लाम हर तरफ गालिब आए और इनको शिकस्त हो जाए। बल मत्तान हाउलाई वआबाअहुम, असल बात यह है कि हमने इनको जो है वो जिंदगी का मालो मता दिया, हमने इनको دنیا میں عیش و عشرت دیا، وآباءہم اور ان کے گھر والوں کو، حتی طال علیہم العمر، یہاں تک کہ ان کو دن لگ گئے. اس کا مطلب کیا ہے کہ یہ ہماری مہربانی ہے کہ ہم نے جب ان کو عیش و عشرت اور نعمتوں سے نوازا تو اس پر ایک مدت گزر گئی، اور طویل مدت جب ان پر گزری تو یہ مالک بن بیٹھے اقتدار کے اور باغیچیوں کے اور نعمتوں کے. حتی طال علیہم العمر، یہاں تک کہ ان کو دن لگ گئے. یہ سمجھے کہ یہ باغیچے، یہ سرداریاں لازوال ہیں، اور ایسے مست ہوئے کہ ان کو کبھی خیال ہی نہ آیا کہ اوپر کوئی خدا بھی ہے جو کہ قسمتوں کو بنانے والا اور ان کو قسمتوں کو بگاڑنے کی طاقت رکھتا ہے. سورت حدید میں آیت 16 میں اللہ رب العزت فرماتے ہیں، وَلَا يَكُونُوا كَالَّذِينَ أُوتُوا الْكِتَابَ مِنْ قَبْلُ، اور ان لوگوں کی طرح نہ بن جانا جن کو اس سے پہلے کتاب دی گئی تھی. فَطَالَ عَلَيْهُمُ الْأَمَدُ، پھر ان پر ایک طویل مدت گزر گئی. جب طویل مدت گزری، اللہ نے خوب نعمتوں سے نوازا، تو ان کا حال کیا ہو گیا؟ فَقَسَتْ قُلُوبُهُمْ، اور ان کے دل سخت ہو گئے. دل سخت ہو گئے، وہ سمجھے کہ بس ہم ہی سب کچھ ہیں. پھر فرمایا، أَفَلَا يَرَوْنَ أَنَّا نَعْتِ الْأَرْضَ نَنْقُصُهَا مِنْ أَطْرَافِهَا أَفَهُمُ الْغَالِبُونَ. کیا فرمایا کہ أَفَلَا يَرَوْنَ، کیا ان کو نظر نہیں آتا، أَنَّا نَعْتِ الْأَرْضَ، کہ ہم زمین کو جو ہے وہ لاتے ہیں، کس طرح، نَنْقُصُهَا، گھٹاتے ہوئے، کہ ہم زمین کو گھٹاتے چلے آ رہے ہیں، گھٹاتے لا رہے ہیں، من اطرافیہ، اس کی مختلف سمتوں سے. افہم الغالبون، پھر کیا یہ غالب ہو جائیں گے؟ یہاں پر اس آیت میں جو ہے وہ کیا بات اللہ رب العزت بتا رہے ہیں، ایک بڑے ہی خاص مضمون کی طرف جو ہے وہ اشارہ کیا ہے. اور زمین کو گھٹانے کا مطلب کیا ہے، زمین کا مطلب کیا ہے؟ ایک اس کے معنی یہ ہیں کہ زمین سے مراد یہاں سرزمین مکہ ہے. اور سورت حج میں جہاں مسلمانوں کو یہ اجازت دی گئی تھی کہ وہ عرب کی جو سرزمین ہے اس کو کفار کے تسلط سے آزاد کرنے کے لیے جہاد کریں، وہاں اللہ تعالیٰ نے فرمایا تھا، الذین ان مکناہم فی الارض اقاموا الصلاۃ وآتوا الزکاۃ وَأْمُرُوا بِالْمَعْرُوفِ وَنَهُوا عَنِ الْمُنكَرِ وَلِلَّهِ عَاقِبَةُ الْأُمُورِ. سورۃ حج آیت 41، ہم ان لوگوں کی مدد کریں گے جن کا حال یہ ہے کہ اگر ہم نے ان کو سرزمین حرم میں مطمئن کیا تو وہ نماز کا اہتمام کریں گے، یعنی ان کو حکومت دی تو وہ نماز کو قائم کریں گے، زکوٰۃ ادا کریں گے، نیکی کا حکم دیں گے، منکر سے روکیں گے، اور آخر کار انجام کی کامیابی اللہ ہی کے ہاتھ میں ہے. تو کہتے ہیں یہاں پہ الارض سے مراد حرم کی سرزمین ہے، اور مراد یہ ہے کہ غلبہ اسلام کی طرف یہاں پہ اشارہ ہے کہ یہ جو زمین گھٹ رہی ہے ہر طرف سے تو ان کو نظر نہیں آتا. اس کا مطلب یہ ہے کہ اسلام کو روکنے کی ساری تدبیروں کے باوجود اور ساری کوششوں کے باوجود دن بدن اسلام بڑھتا اور پھیلتا جا رہا ہے، اور جوں جوں اسلام پھیلتا جا رہا ہے ان پر زندگی کا عرصہ تنگ ہوتا جا رہا ہے، ان کی پریشانیاں مسلسل ان کا اضافہ ہوتا چلا جا رہا ہے. تو ایک اس کا مطلب تو یہ ہے زمین کا گھٹنا، یعنی ان پر کافروں پر زندگی کی مدت، زندگی کا عرصہ جو ہے اس کا گھٹنا ہے. دوسرے اس کے معنی یہ ہیں کہ جس علاقے میں اسلام آیا وہاں سے کفر رخصت ہو گیا، ہے نا، تو کفر کی سرزمین جو ہے وہ گھٹتی چلی گئی. صحیح ہے کہ جہاں جو ہے پہلے میں معنی کیا تھے، انسانوں پر، کافروں پر زندگی کی سہولتیں گھٹتی چلی جا رہی ہیں نا، دوسرے معنی یہ ہے کہ کفر جو ہے وہ رخصت ہو رہا ہے اور اسلام کی سرزمین بڑھتی جا رہی ہے، کیونکہ اسلام کی فتوحات جو ہوتی جا رہی تھی. تو یہ سلسلہ بدستور جاری رہے گا، کفر کا علاقہ، اس کی سرزمین گھٹتی، سمٹتی اور سکڑتی چلی جائے گی، اسلام کی سرزمین جو ہے وہ بڑھتی چلی جائے گی. اس کے ایک تیسرے معنی بھی ہیں، इसके एक तीसरे मानी भी हैं, और वो मानी क्या है कि पूरी जमीन में अल्लाह ताला की एक गालिब ताकत मौजूद है और उसकी हुकूमत नजर आती है। और हुकूमत का पता कैसे चलता है, कभी कहत की शक्ल हो जाती है अचानक, कभी वबा आ जाती है, कभी सैलाब, कभी जलजला, कभी शदीद सर्दी और कभी शदीद गर्मी, कोई ना कोई ऐसी सख्त मुसीबत में लोग मुब्तला हो जाते हैं कि सब इंसान का किया धरा उस पर पानी फिर जाता है, हजारों लाखों आदमी मर जाते हैं, बस्तियां तबाह हो जाती हैं, लहलहाती खेतियां गारत हो जाती हैं, पैदावार घट जाती है, तिजारत जो है वो खत्म होने लगती है, गोया के वसाइले जिंदगी में कमी हो जाती है। तो ये जो है ना अन्ना नातिल अर्दा नन कुसुहा मिन अतराफिहा से मुराद क्या है कि इंसान अपना सारा जोर लगा ले, लेकिन अल्लाह ताला जो नुकसानात करते हैं, जो आजमाइशें भेजते हैं, और उन नुकसानात को इंसान रोक नहीं सकता। आप देख लें जैसे जलजला जो है, इनके यहां अब साइंस ने इतनी तरक्की की है कि ऐसे आलात उन्होंने जो है वो लगाए हुए हैं कि जिससे पता चलता है कि जलजला आने वाला है, या समंदर के पानी को मापने के आलात लगे हुए हैं, मेजरमेंट, कि जिससे पता चलता है कि सैलाब आने वाला है या बारिश कितने इंचज होगी। लेकिन ये जो तूफान आए हैं, ये जो सैलाब आए हैं, ये जो जलजले आए हैं, तो उसमें ये इनके आलात और इनकी तरकीबें धरी की धरी रह गई, पता ही नहीं चलता। या फिर ये कि जहाज जब उड़ता है तो वो किस सिमत जाता है, उसका सिलसिला होता है पीछे ना, लेकिन बाज़ुकात जब उसको हाईजैक कर लिया जाता है तो उस वक्त कोई सिलसिला नहीं रहता, कुछ पता नहीं चलता। फिर वो कहते हैं कि वो उसके अंदर एक आला होता है, हाँ, ब्लैक बॉक्स, उसके अंदर वो सारी चीज आ जाती है जिससे पता चल जाता है। लेकिन जियाउल हक का जहाज जो है वो क्रैश हुआ और बहुत से जहाज डूबे, पता ही नहीं चला कि वो क्या वजह थी कि क्यों जहाज में जो है वो ये जहाज जो है वो इस हादसे से जो है वो दुचार हुआ। तो यहां पर अल्लाह रब्बुल इज्जत क्या बात बताना चाहते हैं कि इस आयत में ये बात बताई जा रही है कि जमीन के ऊपर अल्लाह की ताकत जो है वो मौजूद है, अल्लाह की जात हुकूमत कर रही है, और लोगों की जितनी भी तदबीरें हैं वो अल्लाह की इस ताकत को जो है वो रोक नहीं सकती, अल्लाह के इस तसल्लुत को खत्म नहीं कर सकती, उस चीज की तरफ जो है वो इशारा है। आप सूरत राद आयत 41 में भी इससे मिलता जुलता मजमून पढ़ चुकी हैं। सूरत राद की आयत 41 भी इस मजमून को और वाज़े करती है। अवलम यरौ अन्ना नातिल अर्दा नन्कुसुहा मिन अतराफिहा वल्लाहु यहकुमु ला मुअक्किबा लिहुक्मिह वहुवा सरीउल हिसाब। क्या वो नहीं देखते कि हम जमीन को इसके किनारों से घटाते चले आ रहे हैं, अल्लाह हुक्म करता है, कोई इसके अहकाम पीछे डालने वाला नहीं, वो जल्द हिसाब लेने वाला है। तो एक इसके मानी जो हैं वो क्या हैं कि जमीन को उसके किनारों से घटाते चले जाना, इसके एक मानी और भी हैं, और वो क्या हैं कि जमीन सुकड़ती जा रही है, ये साइंस की रिसर्च भी है, दो के कुरान इसका मोहताज नहीं है, ये बात आप याद रखें। तो साइंसदान ये कह रहे हैं कि जमीन न सिमटती जा रही है, सुकड़ती जा रही है अपनी जगह से, मुख्तलिफ जो भी ये सैयारे हैं, जो चीजें हैं वो थोड़े थोड़े करके अपनी जगह से हटते जा रहे हैं। सूरज हर रोज अपने पहले मदार से हटकर निकलता है, जिस जगह से एक दिन निकलता है अगले रोज उससे जरा हटकर निकलता है। तो इसके मानी क्या है कि जमीन जो है सुकट रही है, सिमट रही है, कम हो रही है, और ये अलामत है इस बात की कि कयामत जो है वो आने वाली है, कयामत बहुत ही जो है वो करीब है। तो अल्लाह ताला जो है हुकूमत कर रहे हैं, अल्लाह के फैसलों को कोई रोकने वाला नहीं, और फिर अल्लाह ताला जो है वो क्या कर रहे हैं कि अल्लाह जल्द हिसाब लेंगे। अफाहुमुल गालिबून, फिर क्या ये गालिब आ जाएंगे, यानी ये तमाम वसाइले जिंदगी को इस्तेमाल भी कर ले जो अहले मक्का के हाथ में हैं, तो क्या ये अपनी मर्जी से जिस चीज को चाहे रोक ले और जिस चीज को चाहे घटा दें और बढ़ा दें? नहीं, ऐसा नहीं हो सकता। ये हमारा जो है मुकाबला नहीं कर सकते, ये दीन इस्लाम का मुकाबला नहीं कर सकते। अफहमुल गालिबून, क्या ये गालिब आएंगे? नहीं, इस्लाम गालिब आएगा। इस्लाम जिंदा होता है करबला के बाद, है ना? और इससे क्या बात पता चलती है, इतना ही उभरेगा जितना के दबा दोगे। कुल इन्नमा उन्ज़िरुकुम बिलवहय, इनसे कह दो कि बेशक मैं तुमको डराता हूं वही की बुनियाद पर, यानी अल्लाह के जो अहकामात हैं उसकी बुनियाद पर मैं तुम्हें डराता हूं, मैं तुम्हें अल्लाह की वही से आगाही देता हूं। मैं अपनी मर्जी से थोड़ी खुद कुछ करता हूं, बस अल्लाह का हुक्म आता है और मैं बताना शुरू कर देता हूं, मक्का की गलियों में आयतें सुनाना शुरू कर देता हूं। वला यस्मउ सुम्मु दुआ इज़ा मा युनज़रून, फिर अल्लाह ताला कहते हैं मगर बहरे पुकार को नहीं सुना करते। बड़ा ही यहाँ पे जो है वो एहसास दिलाने का अंदाज है कि वो लोग जो निशानी अजाब का मुतालबा करते हैं वो तो नहीं सुनते। वला यस्मउ सुम्मु दुआ, बहरे पुकार को नहीं सुनते। कौन सुनते हैं? जिनके पास अकल होती है, बसीरत होती है, आंखें खुली होती हैं, दिल उनके रोशन होते हैं, बहरे पुकार को नहीं सुनते। इज़ा मा युनज़रून, जबकि उन्हें डराया जाए। वलाइन मस्सतहुम नफ़तुम मिन अज़ाबि रब्बिका, और अगर तेरे रब का अजाब इन्हें जरा भी छू जाए, वलाइन मस्सतहुम मस करना छू जाना, अगर इनको लग जाए, अगर इनको जरा सा भी छू जाए, यानी वो अजाब जिसकी ये मुतालबा करते हैं, मता हाज़ल वादु इन कुंतुम सादिकीन, ये जो अजाब मांगते हैं, अगर वो अजाब इनको छू जाए, नफा तुम जरा सा भी, तो नफा सर्दी में हवा का चलना, सर्द हवा का चलना, सर्द हवा का एक झोंका, तो अगर इनको जो है अजाब का एक जरा सा भी झोंका लग जाए, थोड़ा सा भी अजाब इनको जो है मिल जाए, यानी आग की लू जो है उसकी जरा सी भाप ही इनको लग जाए, तो ये नफ़तुन जो है, किसी ने इसका तर्जमा ये किया है कि जरा सा अजाब छू जाए, यानी सर्द हवा का एक झोंका इनको लगे, और किसी ने ये कहा है कि अजाब की भाप इनको लग जाए, यानी जरा सा अजाब भी इनको जो है वो लग जाए। किसका अजाब? मिन अजाब रब्बी का, तेरे रब का। और आप देखें कि एक काम जो आपने किया और एक बच्चे ने किया, दोनों में फर्क होता है ना। एक आग इंसानों की दहकाई हुई और एक अल्लाह की, नारुल्लाहिल मुकदा, अल्लाह की जलाई हुई आग कैसी है, अल्लती तत्तलिउ अलल अफिदा, यानी वो आग ऐसी है जो कि दिलों को का पता कर लेती है, और दिल कौन से जिनका वो पता करती है, वो दिल जिनमें शिर्क था, जिनमें कीना था, जिनमें कदूरते थी, जिनमें अल्लाह की नाफरमानियां थी, जिनमें जो है वो जिन दिलों के अंदर जो था वो दुनिया की मोहब्बत थी, है ना। अल्लाह ताला कहते हैं अल्लाह ताला की सुलगाई भी आग होगी, अल्लाह की तत्ताले वलल अफिदा इन्नहा अलैहिम मुसदा, वो इन पर बंद की भी होगी। आप देखें कि तनूर को चलाकर अगर उसको बंद कर दिया जाए किसी बर्तन से, है ना, उसको बंद कर दिया जाए तो सख्त आग उसके अंदर होती है ना। आप जलती हुई ओवन को जब बंद कर देते हैं, उसके अंदर आप बेचका रख दें और ढक्कन उस पर हो और ढक्कन को एकदम आप उठाएं, तो आप तसव्वुर करें कि वो अल्लाह की जलाई हुई आग और इन पर बंद की हुई होगी, अलैहिम नाफरमानों पर बंद की होगी, फी अमादिम मुमद्ददा, बड़े बड़े सतूनों में, और वो सतून जो हैं वो किस चीज के सतून होंगे, वो आग की बेड़ियां होंगी, वो आग के सतून होंगे। जहन्नुम के दरवाजे और रास्ते सारे बंद कर दिए जाएंगे, ये निकल नहीं सकतेंगे, लोहे की मेखों के साथ, लंबे लंबे सतूनों के साथ, आग के शोलों के साथ उनको बंद कर दिया जाएगा। तो यहाँ पे क्या कहा जा रहा है कि तेरे रब का अजाब जो है अगर जरा सा भी, जरा सी भी लू, जरा सी भी भाप इनको लग जाए, लयकुलुन्न या वैलना इन्ना कुन्ना ज़ालिमीन। तो अभी ये चीख उठें, लयकुलुन्न, अभी ये पुकार उठें, हाय हमारी बर्बादी, हाय हमारी कमबख्ती, बेशक हम खताकार थे, बेशक हम ही जालिम थे, हम ही ने शिर्क किया, हम ही ने जो है वो नाफरमानियां की, हम ही ने जो है वो अल्लाह की आयात का जो है वो इनकार किया। और अगली जो आयत है ये बड़ी सख्त है, बड़ी सख्त है। एक तरफ अल्लाह ताला कयामत की हौलनाकियों का जिक्र करते हैं, अपने अजाब की हैबत नाकियों से डराते हैं, अमले सवाले अख्तियार करने की तरफ मुतवज्जो करते हैं, और दूसरी तरफ फरमाते हैं वनदउल मवाजीन अलकिस्त लियौमिल कियामती फला तुज़लमु नफ्सुन शैआ वइन काना मिसक़ाल हब्बतिन मिन खर्दलिन अतैना बिहा वकफा बिना हासिबीन वनदउल मवाजीन अलकिस्त। इतना ही काफी था अगर अल्लाह ताला कहते कि वनदउल मवाजीना, कि उस दिन जो है हम तोलने वाले तराजू रख देंगे। कौन रखेगा? मैं और आप नहीं। वो जो तराजू होगा वो मेरा और आपका नहीं बनाया हुआ होगा, इंसान नहीं वहां पे चीजों को माप रहा होगा। नहीं, होता है ना कि कभी सब्जी फ्रोश जब सब्जी देता है तो कभी वो कम दे देता है ना? कपड़ा बेचने वाला जब कपड़ा बेचता है तो जरा घर आके आप मापते हैं तो कम मापता है। तो इंसान नहीं होंगे मेजरमेंट करने वाले, तराजू से मापने वाले इंसान नहीं होंगे। कौन होंगे? वह नदाउल मवाजीना हम होंगे। यहाँ पे नून जो है नदाउ में हम का किसके लिए आया है? अल्लाह ताला के लिए आया है कि हम होंगे। और अल्लाह ताला की जात जो है, आप देख लें कि अल्लाह की जात जो है वो कितनी बड़ी है, और अल्लाह का हिसाब जो है वो कितना सख्त जो है वो अजाब है। और मवाजीन मिजान की जमा है, तराजू के मानी में आता है। इस जगह मिजान के लिए जमा का सीगा क्यों इस्तेमाल किया गया है ना? क्यों जमा का सीगा इस्तेमाल किया गया? मुफस्सरीन ये कहते हैं कि अमाल के वजन के लिए बहुत से मिजान इस्तेमाल किए जाएंगे, बहुत सी मिजान, खा हर शख्स के लिए अलग अलग मिजान हो। ये भी हो सकता है कि जितने दुनिया में इंसान हैं, चूंकि उनके अमल मुख्तलिफ हैं तो हर एक के लिए मिजान भी मुख्तलिफ होगा, है ना? या कहते हैं कि खास खास अमाल के लिए बहुत सी मिजान इस्तेमाल किए जाएंगे। समझ आई? कि या तो हर इंसान के लिए अलग मीजान, या खास एक तरह के अमलों के लिए जो है वो एक मीजान जो है वो मुख्तस कर दिया जाएगा। मगर जुम्हूर उलमा जो हैं वो इस बात पर मुत्तफिक हैं कि मीजान तो एक ही होगी, लेकिन इसको जो जमा के सीगे में इस्तेमाल किया गया है इसका मतलब यह है कि एक मीजान बहुत से मवाजीन का काम देगी। एक तराजू होगा लेकिन वो बहुत से तराजू का जो है वो काम देगा। कैसे? इसलिए कि अल्लाह ने किस्त इस्तेमाल किया है, वनदउल मवाजीन अलकिस्त। कयामत के रोज हम ठीक ठीक तोलने वाले तराजू रख देंगे। किस्त के मानी क्या होते हैं? अदलो इंसाफ के। और ये मिजान अदलो इंसाफ के साथ वजन करेगी। कैसे करेगी? अब ये कैसे, इस किस्त का मतलब फिर यहां पे क्या है? मवाजीन जमा का क्यों आया? इसका मतलब ये है कि एक शख्स के जो है वो अमाल तो बहुत से हैं लेकिन उनका वजन नहीं है, वो एक ही मिजान थोड़ा उसको करके दिखाएगी। एक शख्स का अमाल कम है लेकिन उनका वजन ज्यादा है, क्योंकि उसमें इन्नमल अमालु बिन्नियात, इखलास था, नीयत थी, तो उसका वजन वो बढ़ाकर दिखाएगी, घटेगी बढ़ेगी, जरा कमी बेशी जो है वो नहीं करेगी। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, हजरत सलमान रजी अल्लाह अन्हु इसके रावी हैं, कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कयामत के दिन जो मीजान वजने अमाल के लिए रखी जाएगी इतनी बड़ी और वसी होगी कि इसमें आसमान और जमीन को तोलना चाहें तो वो भी इसमें समा जाए। इसी तरह جو ہے وہ حضرت انس رضی اللہ عنہ روایت کرتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا میزان پر ایک فرشتہ مقرر ہوگا اور ہر انسان کو اس میزان کے سامنے لایا جائے گا. اگر اس کی نیکیوں کا پلہ بھاری ہوگا تو فرشتہ منادی کرے گا جس کو تمام اہل محشر سنیں گے کہ فلاں شخص کامیاب ہو گیا. ساری دنیا سنے گی اس فرشتے کی منادی, اب کبھی اس کو محرومی نہیں ہوگی. اور اگر نیکیوں کا پلہ ہلکا رہا تو یہ فرشتہ منادی کرے گا کہ فلاں شخص بدبخت ہو گیا, محروم ہو گیا, اب کبھی کامیاب نہیں ہوگا. اور حضرت حذیفہ نے روایت کیا کہ یہ فرشتہ جو میزان پر مقرر ہوگا یہ حضرت جبرائیل امین ہیں. اب آپ دیکھیے یہاں ایک سوال پیدا ہوتا ہے کہ اللہ تعالیٰ کہہ رہے ہیں وَنَدَعُ الْمَوَازِينَ الْقِسْطَ لِيَوْمِ الْقِيَامَتِ, کہ قیامت کے دن ہم ٹھیک ٹھیک تولنے والی ترازو کو لا رکھیں گے. تو ترازو اعمال کو کیسے تولے گی, ہمارے اعمال تو نظر ہی نہیں آتے, ہے نا؟ آپ دیکھیں کہ ہمارے اعمال مجسم تو نہیں ہے نا, شکل میں تو نہیں ہے نا. تو اس سلسلے میں آپ یہ بات یاد رکھیں کہ اعمال جو ہیں ان کو بھی جو ہے نا ایک شکل دے دی جائے گی تاکہ ان کا وزن کیا جا سکے, ہے نا, ان کو جسم کی شکل میں بدل دیا جائے گا, پھر ان کا وزن ہوگا. اور ہمیں احادیث بھی ملتی ہیں, جیسے جو ہے وہ رسول اللہ صلی اللہ علیہ وسلم کی احادیث سے کیا بات پتہ چلتی ہے, یہ مسند احمد کی روایت ہے اور اس سے ثبوت ملتا ہے کہ اعمال مجسم ہو گئے, کہ صاحب قرآن کے لیے قرآن ایک خوش شکل نوجوان کی شکل میں آئے گا. جو قرآن والے لوگ ہیں نا, صاحب قرآن, اس کے لیے قرآن ایک خوش شکل نوجوان کی شکل میں آئے گا. پوچھے گا تو کون ہے, وہ شخص پوچھے گا کہ تو کون ہے, وہ کہے گا میں قرآن ہوں جسے تو راتوں کو قیام اللیل میں بیدار رہ کر اور دن کو پیاسا رہ کر پڑھا کرتا تھا. اللہ تعالیٰ مجھے اور آپ کو اور سارے مسلمانوں کو اس میں کر لے. آپ قرآن کی کلاس پڑھتی ہیں نا, بریک بھی نہیں ہوتی آپ کی, بریک تو ہوتی ہے لیکن کھانے پینے کی, چائے بنانے کی یہاں پہ آپ کو اس طرح اجازت نہیں ہے نا. اور میں اکثر دیکھتی ہوں کہ آپ ایسے ہی بیٹھے ہوئے ہوتے ہیں نا. اسی طرح اب آپ دیکھیں راتوں میں کچھ لوگ قیام اللیل کر رہے ہیں, کچھ لوگ تو اسی بحث میں پڑے ہوئے کہ 8 پڑھنی ہے کہ 20 پڑھنی ہے نا. کہتے ہیں وہ جی حرم میں بھی 20 ہوتی ہیں اور مدینہ میں بھی 20 ہوتی ہیں, لیکن ہم 8 پڑھیں کہ 20 پڑھیں, اور کچھ لوگ آ کر 20 پڑھ کر چلے جاتے ہیں اور کچھ بحث ہی کرتے رہتے ہیں نا. تو قیام اللیل نیکی کی نفل کی تو کوئی حد بھی نہیں ہے نا, ہے نا. تو اصل بات کیا ہے کہ جن لوگوں نے راتوں کو قیام اللیل کیا, اس میں بیدار رہے اور دن کو وہ پیاسے رہے, تو ان کے لیے قرآن ایک خوش شکل نوجوان کی شکل میں آئے گا. اسی طرح جو ہے وہ مومن کی قبر میں عمل صالح ایک خوش رنگ اور معطر نوجوان کی شکل میں آئے گا, اور کافر اور منافق کے پاس اس کے برعکس شکل میں. یہ مسند احمد کی روایت ہے. اس سے جو ہے ہمیں کیا بات پتہ چلتی ہے کہ جو اعمال ہیں قیامت کے دن اللہ رب العزت ان اعمال کو جو ہے وہ شکل دے دیں گے, اور جب ان کو شکل مل جائے گی تو پھر کیا ہوگا کہ ان کو جو ہے وہ پورا پورا جو ہے وہ تولا جائے گا, پورا پورا جو ہے وہ عدل و انصاف جو ہے وہ کیا جائے گا. اچھا اسی طرح آپ کو یہ بھی پتہ ہے نا کہ ہمارے جیسے قربانی کا دمبا جو ہے یہ بھی جو ہے وہ پل سے رات پر کیا بن جائے گا, سواری بن جائے گا, اور جیسا کوئی دمبا کرے گا ویسی اس کی جو ہے وہ سواری بن جائے گی. اچھا اسی طرح جو ہے وہ یہ جو بات اللہ رب العزت نے یہاں پر فرمائی کہ وَنَدَعُ الْمَوَازِينَ الْقِسْطَ لِيَوْمِ الْقِيَامَةِ, قسط عدل و انصاف. اس سلسلے میں یہ ایک حدیث ہے اور یہ بہت ہی ڈرانے والی حدیث ہے. اس حدیث سے ہمیں کیا بات پتہ چلتی ہے کہ لمبی حدیث ہے اور اس سے ہمیں یہ بات پتہ چلتی ہے کہ انسان کا حساب کتاب کتنا شدید ہوگا اور کس طرح سے ہوگا کہ اس کے پاس کچھ ذرا بھی گنجائش نہیں ہے نا, کہ محاسبہ کیسے ہوگا. حضرت عائشہ رضی اللہ عنہ روایت کرتی ہیں کہ ایک شخص رسول اللہ صلی اللہ علیہ وسلم کے پاس آ بیٹھا اور بیان کیا کہ یا رسول اللہ صلی اللہ علیہ وسلم میرے دو غلام ہیں جو مجھے جھوٹا کہتے ہیں اور معاملات میں خیانت کرتے ہیں اور میرے احکام کی خلاف ورزی کرتے ہیں. اب آپ دیکھیں کہ غلام کیا کام کرتے تھے, تین, جھوٹ, جھوٹ بولنا, خیانت کرنا اور جو آقا کہتا تھا اس کے خلاف. اور آقا کو جھوٹ جھوٹا بھی کہتے تھے نا, جھوٹ بولتے تھے گویا کہ, تین باتیں وہ کرتے تھے. اس کے مقابلے میں اب آقا کیا کرتا ہے, کہا کہ اس کے مقابلے میں ان کو زبان سے برا بھلا بھی کہتا ہوں اور ہاتھ سے بھی مارتا ہوں, تو میرا اور ان غلاموں کا انصاف کس طرح ہوگا؟ اب سنیں, رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ ان کی نافرمانی, خیانت اور سرکشی کو تولا جائے گا, یعنی ان کا جھوٹ اور ان کی خیانت اور ان کی خلاف ورزی جو تھی اس کو تولا جائے گا, پھر تمہارے گالی گلوچ اور مار پیٹ کو بھی تولا جائے گا. اگر تمہاری سزا اور ان کا جرم برابر ہو جائے تو معاملہ برابر ہو جائے گا, اور اگر تمہاری سزا ان کے جرم سے کم رہی تو تمہارا احسان شمار ہوگا, اور اگر ان کے جرم سے بڑھ گئی تو جتنی تم نے زیادتی کی ہے اس کا تم سے انتقام اور بدلہ لیا جائے گا. یہ سن کر وہ شخص آپ سے اٹھ کر الگ ہو گیا اور رونے لگا, دور ہو کر بیٹھ گیا اور رونے لگا. آپ نے فرمایا کیا تم نے قرآن کی آیت نہیں پڑھی, وَنَدَعُ الْمَوَازِينَ الْقِسْطَ لِيَوْمِ الْقِيَامَةِ, کہ اللہ تعالی اس دن جو ہے وہ ایسے ترازو رکھیں گے جو پورے پورے جو ہے وہ عدل کرنے والے ہوں گے, ہے نا, پورے پورے عدل کرنے والے, قسط. اور اللہ کا عدل جو ہے وہ کیسا عدل ہے, زبردست, اس میں ذرہ برابر کوئی کمی نہیں ہے. فلا تظلم نفس شیئا, کہ پھر کسی شخص پر ذرہ بھی ظلم نہیں ہوگا, شیئا کچھ بھی ظلم نہیں ہوگا. وَإِن كَانَ مِثْقَالَ حَبَّةٍ مِّن خَرْدَلٍ أَتَيْنَا بِهَا, پھر جس کا رائی کے دانے برابر بھی کچھ کیا دھرا ہوگا. وَإِن قَالَ مِثْقَالَ حَبَّةٍ, اگر کسی نے کوئی عمل کیا اور کتنا دانے کے برابر, مِن خَرْدَلٍ, رائی کے دانے کے برابر, ہے نا, خردل کیا ہے, بہت ہی معمولی ذرہ سا, اگر اس کے برابر بھی کسی نے کوئی عمل کیا ہے, اَتَيْنَا بِهَا, ہم اس کو سامنے لے آئیں گے. وَكَفَا بِنَا حَاسِبِينَ, اور حساب لگانے کے لیے ہم ہی کافی ہیں. آپ دیکھیں اب کیسی مشینیں جو ہیں وہ نکل آئی ہیں کہ اگر جیسے اب چارہ کاٹنے والے جو کسان ہیں وہ چارہ جب کاٹ کر لاتے ہیں اپنے جو بھی ان کی ٹرالی ہوتی ہے, ٹرالی سمیت چارے کو تولا جاتا ہے. اب ایسی مشینیں لگ گئی ہیں کہ وہ جو ہے وہ الیکٹرک ہیں اور چارے سمیت وہ لا کر وہ کھڑی کر دیتے ہیں ترازو پر, ایسا ترازو ہے کہ وہ پھر بٹن دباتے ہیں اور اس کے ساتھ ہی جو ہے نا چارے سمیت ٹرالی جو ہے وہ تولی جاتی ہے. پہلے کیا ہوتا تھا, چارہ اتارا جاتا تھا پھر تولا جاتا تھا. ابھی بھی بعض جو غریب کاروبار کرنے والے ہیں وہ ایسے ہی کرتے ہیں اور دوسرے جو ہیں وہ ایسے بزنس کرتے ہیں. تو اسی طرح آپ دیکھیں کہ جہاز پر جو سامان جاتا ہے, بحری جہاز کا سامان یا دوسرے ہوائی جہاز کا, بڑے بڑی مشینیں جس میں وہ ویسے ہی پورا کا پورا جو ہے وہ رکھ دیا جاتا ہے اور تول دیا جاتا ہے, اور ہم بھی اپنے وزن کے ساتھ جو ہے پورے کے پورے تول دیا جاتے ہیں, اور پتہ ہوتا ہے کہ اس جہاز میں کتنا سامان جو ہے وہ جا سکتا ہے نا. تو اگر انسان ایسی مشینیں بنا سکتا ہے تو اللہ تعالیٰ جو ہے وہ اس طرح سے حساب کتاب جو ہے وہ کیوں نہیں کر سکتے, اور انسان کے چھوٹے بڑے سارے گناہ جو ہیں یا ساری نیکیاں جو ہیں وہ پوری کی پوری جو ہے وہ لائی جائیں گی اور تولی جائیں گی نا. تو اس سے ہمیں کیا بات پتا چلتی ہے, مجھے امام ابو حنیفہ رحمت اللہ علیہ کا وہ واقعہ یاد آتا ہے کہ ایک دفعہ عشاء کے بعد وہ بیٹھے اور یعنی کوئی شخص تھا جس نے آپ کو دیکھا کہ عشاء کی نماز کے بعد وہ بیٹھے ہیں, اور جو ہے وہ جب صبح وہ فجر کے لیے واپس آیا تو اسی حالت میں وہ تھے, وہ رو رہے تھے, وہ اپنی داڑھی کو کھینچ رہے تھے اور وہ کہہ رہے تھے, یہ آیت پڑھ رہے تھے, فَمَن يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ خَيْرًا يَرَهُ وَمَن يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ شَرًّا يَرَهُ, کہ جس نے ذرہ برابر نیکی کی ہوگی وہ بھی اسے دیکھ لے گا, اور جس نے ذرہ برابر برائی کی ہوگی وہ بھی اس کو جو ہے وہ دیکھ لے گا. इससे क्या बात पता चलती है कि किसी भी गुनाह को हकीर ना समझें, कि जरा सी तो बात है, अपनी पलकों से गीबत की है ना, हाथ के इशारे से गीबत की है, मुंह से थोड़ा बोली हूं मैं, गीबत तो की है ना। इसी तरह किसी नेकी को भी हकीर ना समझें कि पानी का एक गिलास ही तो है जो मैंने दिया है, एक मुस्कुराहट, एक डॉलर अल्लाह के रास्ते में, एक पैनी, किसी को एक अच्छा मशवरा दे देना, किसी को रास्ता बता देना, किसी के रास्ते से कांटे हटा देना, कोई आपसे मशवरा मांगता है रिश्ते के लिए, कारोबार करने के लिए, घर खरीदने के लिए, घर लेने के लिए किसी जगह पे, आपकी ये जिम्मेदारी बनती है कि उसको अच्छा मशवरा दे, ये ना कहें कि अच्छा मैं क्यों बुरी बनूं, भाई ये सही बात कह के, है ना। तो असल बात क्या है कि कयामत के रोज ठीक ठीक तोलने वाले तराजू होंगे, किसी शख्स पर जरा बराबर जुल्म ना होगा, जिसका राई के दाने के बराबर भी कुछ किया धरा होगा, अच्छा होगा कि बुरा, अल्लाह ताला कहते हैं हम उसको सामने ले आएंगे। और आप देखें कि हजरत इमाम अबू हनीफा रहमतुल्लाह अलैह रो रहे हैं, इस आयत को पढ़कर इसकी शिद्दत को महसूस करते हुए रो रहे हैं कि अगर मैंने जरा बराबर भी कोई बुराई किया तो अल्लाह उसको सामने ले आएगा। आप सोचें कि मैंने और आपने अब तक की जिंदगी में कितने गुनाह किए हैं, बड़े बड़े भी हैं, छोटे छोटे भी हैं, छुप छुप कर भी किए हैं, जाहिरी तौर पे भी किए हैं, लोगों के सामने भी किए हैं और छुप छुप कर भी, और उसके अलावा जो है वो जानबूझ कर भी किए हैं और भूले से भी किए हैं ना। क्या बनेगी फिर उस दिन, क्या गुजरेगी हम पर, फिर क्या होगा हमारे साथ ना? तो क्या करना चाहिए। शफीक बलखी रहमतुल्लाह अलैह का एक वाकया है, अपने एक दोस्त के साथ जा रहे थे तो गली में उसको उनको एक शख्स ने देखकर रास्ता बदल लिया। आप ना दूसरे रास्ते से उसके पीछे पीछे भागते हुए गए और कहने लगे, फलां तूने मुझे देखकर मुंह क्यों फेर लिया, तूने मुझे देखकर गली से तू पलट क्यों गया। उसने कहा कि हजरत असल में मैंने आपके इतने हजार दिरहम या इतनी रकम देनी है और आपको देखकर मैंने रास्ता बदल लिया कि आप मुझे अब मिल रहे हैं तो अब मैं क्या करूं, फिर ना क्या जवाब दूंगा आपको। तो पता है उन्होंने क्या किया, उन्होंने कहा कि ऐ फलां जो तूने मेरे कर्ज देना है मैंने तुझे माफ किया, और तूने तुझे जो मुझे देखकर शर्मिंदगी हुई मेरे कर्ज की अदायगी की, तुझे जो मुझे देखकर शर्मिंदगी, जा मैंने उसको माफ किया। इन्हीं बाजू का ऐसा होता है ना कि किसी की कोई काम करने का होता है, कोई कर्ज देने का होता है, तो बाज जो कर्ज खा मजबूर होते हैं, जो कर्ज देने वाले, वो डरते हैं, छुपते हैं कि कहीं भी वो फलां जगह ना मिल जाए, कहीं नजर ना आ जाए, और अगर मिल भी जाए तो जिन्होंने दिया हुआ होता है वो लान तान करते हैं, बुरा भला कहते हैं ना। तो कहा कि कर्ज माफ कर दिया और शर्मिंदगी जो है ना जो तुझे हुई तू मुझे माफ कर देना। वो क्या सोचते थे, उनको एहसास होता था ना। अब ये उन कर्जदारों के लिए नहीं है जो जानबूझकर कर्ज अदा ना करें और अपना स्टेटस बढ़ाते चले जाएं, और बाद लोग जो कर्ज देते हैं वो तो खुद मजबूर होते हैं, पेट काट कर देते हैं, और जो कर्ज लेने वाले हैं वो एहसास नहीं करते, कर्ज तो नहीं देते लेकिन घर में नया सोफा ले आते हैं, है ना। तो उनको जो है उनको भी एहसास करना चाहिए कि हम अपने कर्जे अदा करें ना अपनी तायुश की जिंदगी से पहले। लेकिन बहरहाल असल बात क्या है कि छोटी छोटी, यानी ये बात मसलन आप घर में अच्छे अच्छे खाने बना रही हैं, आजकल अफ्तारियां हैं, खूब खानों की खुशबू आ रही है, और जो है वो आपके हमसायों को अगर वो खुशबू जा रही है तो आपके हमसाये को आपके खाने की खुशबू से जो तकलीफ पहुंचती है उसका भी हिसाब होगा। मैं और आप अगर कोई अच्छी चीज खाकर छिलके बाहर फेंक देते हैं और हमसाये का बच्चा पूछता है मां से और रोता है और वो खरीद नहीं सकते, उसका भी हिसाब होगा। अगर अच्छी चीज खाई थी तो छिलके बाहर क्यों फेंके, फिर उनको दिखाया क्यों कि उनका बच्चा रोता रहा ना। तो छोटी छोटी बातें, अगर किसी को सही मशवरा नहीं दिया, बच्ची का निकाह उन्होंने करना था, शादी करनी थी, आपको पता था लड़का अच्छा नहीं है, आपने मशवरा नहीं दिया, सही बात नहीं बताई कि मैं क्यों बुरी बनूं, मैं क्यों बताऊं अच्छा है, जरा ये कर लें, उसके बाद फिर उनकी तलाक हो जाए, उसके बाद फिर कत्ल हो जाए, उसके बाद फिर घर उजड़ जाए, तो आपसे फिर पूछा जाएगा कि जब आपसे मशवरा लिया गया था, मशवरा एक इमानत है, तुमने फिर इमानत में खयानत क्यों की थी। फिर कोई इमानत आपके पास मेरे पास रखवा दे और हम उस इमानत का पास ना करें, है ना, हम तो कहते हैं कि वो इमानत ही क्या जो महफूज हो ना, हम कहते हैं तुझे बताइए बस दूसरे को ना बताना। और इमानत वो है कि जरूरी नहीं कि बताने वाला ये कहे कि बहन ये इमानत है तो इसका ख्याल रखना। वो दाएं बाएं देखता है, वो दाएं बाएं देखता है, कोई देख तो नहीं रहा, कोई सुन तो नहीं रहा, इसका ये मतलब है कि ये इमानत है। तो मेरी और आपकी जबान से वो जुमले फिर निकले क्यों, फिर इसका भी हिसाब होगा, है ना। आप ही शर्मिंदा होते हैं, मैं ही शर्मिंदा होती हूँ कि हाय मैंने उसको क्यों बताई। बाज़ औक़ात एक शख्स को मशवरा चाहिए होता है, बाज़ औक़ात एक शख्स जो है वो रहनुमाई चाहता है, वो हमसे बात कर लेता है, लेकिन वो एक बात जो आपसे की जो मुझसे की वो सारे जहां को उसकी खबर हो गई, है ना। तो पेट का हल्का होना उसका भी हिसाब होगा। हम तो सोचते हैं ना बड़ी बड़ी चीजों का हिसाब होगा, हर चीज का हिसाब होगा। वकफा बिना हासिबीन, और ये और डराने वाली, और हिसाब लगाने के लिए हम काफी हैं। अल्लाह रब्बुल इज्जत कहते हैं कि दुनिया दुनिया के लोग नहीं है जो हिसाब लेने वाले हैं, हमने क्या हिसाब लेना, है ना। अल्लाह ताला हिसाब लेने वाले हैं, और अल्लाह का हिसाब लोगों बड़ा सख्त है। तो क्या दुआ करनी चाहिए, अल्लाहुम्मा हासिबना हिसाब यसीरा, के अल्लाह हमारा आसान मुहासबा करना। हजरत आयशा रजी अल्लाह ने एक दफा रसूल अल्लाह से पूछा कि क्या कयामत के रोज भी आप अपने घर वालों को याद रखेंगे, तो फरमाया कयामत में तीन जगह ऐसी होंगी उनमें कोई किसी को याद ना करेगा। एक वो वक्त जब मिजान अदल के सामने, मिजान अदल के सामने वजन आमाल के लिए हाजिर होंगे, जब तक ये नतीजा मालूम ना हो जाए कि इसका पल्ला नेकियों का भारी हुआ या हल्का हुआ, किसी को किसी की याद ना आएगी। दूसरी वो जगह है जब नामा अमाल उड़ाए जाएंगे, दिए जाएंगे, जब तक ये ना पता चल जाए कि नामा अमाल दाएं हाथ में आया या बाएं में। दाएं हाथ में आना कामयाबी की अलामत है, बाएं हाथ में या पुश की तरफ से आना जो है वो अजाब की अलामत है। तो कोई किसी को ना पूछेगा। तीसरी जगह पुल सिरात से गुजरने का वक्त है, जब तक कि उससे पार ना हो जाए कोई किसी को याद ना करेगा। और जब हजरत आयशा रजी अल्लाह अन्हा ने ये पूछा तो पता है वक्त क्या था, आप बैठी रो रही थी जहन्नुम को याद करके, उसकी आग को याद करके। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से पूछती हैं कि आप उस मौके पर हमें याद करेंगे। अपनी चहेती बीवी जिसको आयश करके पुकारा करते थे, जिसके जिस जगह से वो पानी पीती थी या कोई मशरूब पीती थी उस जगह मुंह लगाकर पानी पीते थे, जिसके बारे में कहते थे मैं सब बीवियों के हकूक में बराबरी करता हूं लेकिन ये दिल आयशा को ज्यादा चाहता है, ऐ अल्लाह तो इस पे मेरी पकड़ ना करना। अब उस बीवी के आंसू पहुंचने के लिए भी ये नहीं कहते कि नहीं मैं तुम्हारा कुछ ख्याल कर लूंगा। कहा कि नहीं आयशा, दुनिया में जो चाहे ले लो, अपने रिश्तेदारों को भी कहते थे जो चाहे मुझसे मांग लो, लेकिन वहां पे मैं तुम्हारे किसी काम ना आऊंगा। क्यों, वकफा बिना हासिबीन, और हिसाब के लगाने के लिए अल्लाह काफी हैं। वलकद आतैना मूसा व हारून अल फुरकान व दिया व ज़िक्र लिल मुत्तकीन, पहले हम दे चुके, कौन दे चुका, अल्लाह रब्बुल इज्जत, किसको, मूसा अलैहिस्सलाम और हारून अलैहिस्सलाम को क्या दिया, अल फुरकान और ज़िया और ज़िक्र। तो ये अल फुरकान और ज़िया और ज़िक्र किसको फरमाया, किस चीज को अल्लाह रब्बुल इज्जत ने जो है वो कहा। ये कहते हैं कि तुरात को कहा। ये तीनों सिफतें तुरात की हैं, क्योंकि फुरकान कहते हैं हक और बातिल में फर्क करना, तो तौरात जो है वो हक और बातिल में फर्क करने वाली थी। और ज़िया क्या है, ज़िया रोशनी को कहते हैं, और कुलूब के लिए फुरकान ज़िया ज़िया थी, रोशनी थी, नूर थी। और जिक्र से मुराद क्या है कि वो जिक्र और तज़कीर थी। तज़कीर किसे कहते हैं, ऐसी याद दहानी जिससे दिल जो है वो, जिससे दिल नसीहत हासिल करें। तो वो जरिया हदायत थी किन लोगों के लिए, लिल मुत्तकीन, मुत्तकी लोगों के लिए, डरने वालों के लिए। आप देखिए कि यहां पर हमें क्या बात पता चलती है कि फुरकान, अल्लाह ताला ने तौरात को फुरकान, ज़िया और तज़कीर कहा। कितनी खूबियों वाली, कितनी अहम जो है वो صفات والی، کیونکہ وہ جہالت کی تاریکیوں میں مشعل کا کام کر رہی تھی، ہے نا؟ حق اور باطل میں اس کا جو فرق تھا، جو اس کی فرقان تھی، وہ کیا تھی؟ مشعل کا ایسا کام کرتی تھی. اور مشعل کیا کرتی ہے؟ راستہ دکھاتی ہے. اور راستہ کن کو دکھاتی ہے؟ جو دیکھنا چاہے، اہل تقویٰ کے لیے، جو تعلیمات سے نصیحت حاصل کرنا چاہیں، جو اپنے اندیکھے رب سے ڈریں، جو روز قیامت کے خوف سے اعمال صالح کرنے لگیں، اور جن کو یہ بھی ڈر لگتا ہو کہ کہیں ہمارے اعمال صالح ضائع نہ ہو جائیں، انہیں یہ بھی ڈر لگتا ہو کہیں ہمارے اعمال صالح ضائع نہ ہو جائیں اور کہیں ہمیں جو ہے نا وہ عذاب نہ مل جائے. اچھا، ایک اس کے بارے میں مفسرین کی رائے ہے کہ فرقان سے مراد اللہ تعالیٰ کی وہ مدد ہے جو ہر موقع پر اللہ تعالیٰ نے موسیٰ علیہ السلام کے ساتھ کی. فرقان کیا ہے؟ مدد. فرق، فرعون کے گھر میں پرورش پائی تو اللہ تعالیٰ نے دشمن کے گھر میں پرورش دی حضرت موسیٰ علیہ السلام کو، کیونکہ دشمن کو دعوت دینی تھی نا، تو دشمن کے گھر کا رکھ رکھاؤ اور آپ کی طبیعت کے اندر، آپ کے کردار کے اندر بھی ایک شاہانہ جلال ہو، تو شاہی جلال کا رنگ آپ کو دیا. پھر اس کے مقابلے میں اللہ تعالیٰ نے فرعون کو ذلیل کیا، ہے نا؟ تو کیا کیا؟ لشکر فرعون کے تعاقب میں جو ہے وہ دریا میں جب راستہ موسیٰ علیہ السلام کو تو مل گیا اور فرعون کو نہ مل سکا، تو کیا تھا؟ تب بھی فرقان عطا کی، ہے نا؟ نمایاں طور پر حق کا ساتھ اور باطل کو شکست دی. اسی طرح جو ہے وہ ضیاء اور ذکر بھی کہتے ہیں کہ یہ جو ہیں وہ تورات کی جو ہے وہ صفات ہیں. تو اصل بات یہ ہے کہ اللہ کی جتنی بھی کتابیں ہیں یہ ان کی صفات ہیں. اور ہدایت کن کو ملتی ہے؟ آپ قرآن کے بارے میں پڑھ چکی نا، ہدی للمتقین. ہدایت صرف ملتی ہے تو ان لوگوں کو ملتی ہے جو کہ ڈرنے والے ہیں. اور یہ متقین کون ہوتے ہیں؟ الذین یخشون ربهم بالغیب وهم من الساعۃ مشفقون. جو بے دیکھے اپنے رب سے ڈرے اور جن کو جو ہے وہ قیامت کی گھڑی کا جو ہے وہ دھڑکا لگا، وہ کھٹکا لگا. مشفقون، کھٹکا، کہ قیامت آ جائے گی، اللہ پوچھ لے گا. اور انسان کی قیامت کیا ہے؟ اس کی موت ہے. تو بے دیکھے رب سے ڈرنا. ہم لوگ کیا کرتے ہیں؟ ہم کہتے ہیں کہ ہم اچھا کام تب کریں گے یا کرتے ہیں جب کوئی دیکھ رہا ہو، اور جب کوئی نہ دیکھ رہا ہو تو پھر ہم وہ اچھا کام جو ہے وہ نہیں کر پاتے نا، اس میں استقامت نہیں رہتی. اور اگر کوئی اچھا کام کر بھی لیں تو ہم چاہتے ہیں کہ ہمیں دنیا میں اس کا صلہ مل جائے نا. اور بڑا مشکل ہے اس نفس کو جو ہے یہ بات سمجھانا کہ اللہ دیکھ رہا ہے اور اللہ اس کا اجر دے گا. دنیا نہیں بھی دیتی. آپ کے صبر کا اجر اور آپ کی نیکیوں کا اجر، میرے صبر کا اجر، میری نیکیوں کا اجر، میں اور آپ جو بھی اچھے کام کرتے ہیں، ہم کیا کہتے ہیں؟ اتنی صفائی کی اور شوہر نے آ کے ایک جملہ نہیں بولا کہ آج تو جو ہے نا تم نے کمال کر دی بیگم، آج تم نے دل خوش کر دیا، آج اتنا اچھا کھانا ہے، ہے نا؟ ایک عورت اپنے شوہر سے لڑائی کرتی تھی کہ میں کام کرتی ہوں اور آپ جو ہے وہ تعریف ہی نہیں کرتے، اور یہ کہ وہ جب بھی کھانا پکاتی تو اچھا نہیں ہوتا تھا، تو وہ پسند نہیں آتا تھا، تو وہ چپ رہتے تھے. تو ایک دن انہوں نے جو ہے وہ بڑی تعریف کی، تو پھر عورت جو تھی اس نے اٹھائی زور سے پلیٹ اور ماری کہ آج ہی ہوٹل سے، ریسٹورینٹ سے منگایا ہے اور آج آپ کو بہت مزے کا لگا ہے. بھلے یہ لطیفہ ہے، یہ سچ بات ہے، لیکن جو ہے وہ کہنے والے کہتے ہیں کہ انسان تعریف کا بھوکا ہے نا، اور وہ چاہتا ہے کہ لوگ اس کی تعریف کرے. بچے بھی، آپ جو آپ پکا رہی ہوتی ہیں اور گھر والے کھا رہے ہوتے ہیں اور میں بھی، اور ساتھ ساتھ دیکھ رہے ہوتے ہیں، نگاہوں سے، منہ سے نہ بولے، ان کے نگاہوں کے تاثرات پڑ رہے ہوتے ہیں کہ آج ان کو کھانا کیسا لگ رہا ہے، آج کمرے میں ان کو کوئی تبدیلی نظر آئی ہے. اور ایک عورت تو اتنی اداس تھی، ایک دفعہ کہہ رہی تھی کہ میں اتنی یعنی اچھی صفائی کرتی ہوں اور گھر میں میرے شوہر آتے ہیں، میں تیار بھی ہوتی ہوں، میرے شوہر کو کچھ فرق نہیں پڑتا کہ میں تیار ہوں، تو کوئی وہ جملہ بول دینا، ہے نا؟ یہ الگ بات ہے، ہو سکتا ہے وہ یہ چاہتے ہوں کہ مستقل تیار ہوتی رہے، کہ ایک آدھ دفعہ تعریف کر دی تو پھر یہ تیار ہونا نہ چھوڑ دے، ہے نا؟ بعض اوقات بعض لوگ کیا کرتے ہیں کہ تعریف ہوئی تو کیا، نہ ہوئی تو نہ کیا. تو بہرحال اصل بات کیا ہے کہ بے دیکھے رب سے ڈرنا तो जब भी दिल उदास हो ना घरों के अंदर कि अम्मी तारीफ नहीं कर रही और अब्बू शाबाश नहीं दे रहे और शौहर जो है वो सराह नहीं रहा मेरी सलाहियतों को, बच्चे मान नहीं रहे कि मैं कैसी माँ हूं, तो दोस्त नहीं मान रहे, टीचर नहीं इतराफ करी मेरी लिखाई का और मेरे इतनी मेहनत का और मेरे इतने दूर से आने का, तो उदास ना हुआ करें, परेशान ना हुआ करें। क्यों? अल्लज़ीना यख्शौना रब्बहुम बिलगैबी वहुम मिन साती मुशफिकून। फिर उदास ना हो कि हमारा खाका फर्स्ट क्यों नहीं आया, है ना? इसलिए कि जो बेदेखे अपने रब से डरे और जिनको हिसाब की घड़ी का खटका लगा हुआ हो, तो फिर जो है वो उदास नहीं होते, क्योंकि अल्लाह तो नियतें, कोशिशें, मुशक्कतें, मेहनतें उन सब की कदरदानी करने वाला है। तो जब कदरदानी करने वाला कदर करेगा तो फिर मैं इन लोगों से क्यों मांगू, बल्कि अपने दिल को यूं समझाना चाहिए कि इन लोगों का तो जर्फ ही इतना नहीं है कि ये मेरी नेकी की कदर कर सकें। तो जब इनका जर्फ ही नहीं है, इनके पास वो कीमत ही नहीं है जो मेरी नेकी की है, मैं इनसे क्यों मांगू ना, ये मेरी नादानी है। वहाजा जिक्र मुबारक अनजलनाहू, और अब ये है बाबरकत जिक्र जो हमने तुम्हारे लिए नाजिल किया है। और यहाँ पे जिक्र से मुराद क्या है? कुरान मजीद। हमने इस बरकत वाले जिक्र को तुम पर नाजिल किया, अफा अन तुम लहू मुनकिरून। फिर क्या तुम इसको कबूल करने से इनकारी हो? क्या फिर तुम इसके मुनकिर हो? यानी कुरान भी याद दहानी के लिए है, जिक्र और नसीहत के लिए है, मुनज़्ज़िल मिनल्लाह। फिर तुम इसका क्यों एतराफ करते हो कि तौरात तो अल्लाह की नाजिल करदा किताब है, ये तो एतराफ करते हो, लेकिन कुरान मजीद को जो है ये इसका ये एतराफ नहीं करते कि इसको जो है वो अल्लाह ने नाजिल किया है। क्योंकि कुफारे मक्का तौरात को आसमानी किताब समझते थे, उसके किताबे इलाही होने के मोतरिफ थे, लेकिन तौरात की तरह रसूल अल्लाह पर जो कुरान नाजिल हुआ उसको मानने से इनकार करते थे। तो ये है आज का सबक, और इस सारे सबक का जो निचोड़ है वो क्या है कि हम जो है कायनात अल्लाह की निशानियों से भरी पड़ी है और हमारे दिल नरम होने चाहिए, दिमाग सोचने समझने पर हमें उनको राजी करना चाहिए, और हमें ये इस बात से डरना चाहिए, वा इलैना तुरजाउन वा कफा बिना हासिबीन वा जिक्रा लिल मुत्तकीन। सुभानकल्लाहुम्मा वा बिहम्दिका नशहदु अल्ला इलाहा इल्ला अंता नस्तगफिरुका वा नतूबु इलैक।